आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते
हैं। फोन से रास्ता करते, 2 लाख रुपया लाओ, अपने बच्चिया को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़। प्रोड्यूसर हमारे असफ़र इमाम हैं और इंजीनियर हैं कर्टिस बाइनम। फेसबुक पर हमारे साथ हैं शहनाज नफीस, जो कि फेसबुक लाइव में आप जो तस्वीरें देखेंगे आप तक पहुँचाएँगी और जो वीडियोस देखेंगे। तो मेहमान हमारे साथ एक बहुत ही कहना चाहिए कि मारूफ नौजवान हैं कश्मीर के, और मौजूदा हालात में और भी मारूफ हो गए। इनका नाम है आमिर। जी आमिर, सलाम अलैकुम।
वालेकुम अस्सलाम, सलाम अलैकुम।
पहले तो बहुत मैं आपका शुक्रिया अदा करूंगी, बड़े शॉर्ट नोटिस पर आप आए, और उसकी वजह ये थी कि मैंने आपका जब देखा जो वीडियो है और जो आप रैप कर रहे हैं उसके साथ रोहिंग्या मुसलमानों की सूरत हाल पर, तो बहुत ही मुझे दिल पर असर हुआ इस बात का, और ख़ासतौर पर यह सुन के कि आपकी उम्र इस वक्त 23 साल है। तो 23 साल की उम्र में एक पैगाम को, एक सियासी पैगाम को लोगों तक पहुंचाना और इंसानी पैगाम को, बहुत बड़ी बात है। तो मैं आपकी कहानी तो आपसे सुनूंगी, लेकिन पहले मैं अपने सुनने वालों को सुनाती हूँ वो वीडियो। आप देख सकते हैं वीडियो हमारे यहाँ पर जो रोहिंग्या मुसलमान हैं उनके बारे में, लेकिन जो इन रैप कर रहे हैं ये, वो आमिर का रैप भी आप सुनिए।
तुझसे कह रहा क्यों रो रही है ये जमीन, क्यों रो रहा है आसमां, क्यों खून का दरिया बह रहा, क्या इसमें है तेरी रजा, ऐ मालिक ऐ मेरे खुदा, ये बंदा तुझसे कह रहा। First I wrote, can't stop this bloodshed, can't stop ashing from imputing your hair, destroying your houses and raping your women, assaulting your kids and chopping your men. You must be wondering what I'm talking about. Rohingya village, a silent genocide, we are innocents of being victims of carnage. Monks burn them live like they dump their garbage, blood streams and screams everywhere. Women crying for help, but nobody cares. UN gives no straw, but they live or die. Mouth is taped and they have closed their eyes. I say hell with UN and their double standards. Mr. Antonio, living example of dogs. My hand goes up and I pray from my heart. Power to Rakhani and rest of his parts.
तुझसे कह रहा क्यों रो रही है ये जमीन, क्यों रो रहा है आसमां, क्यों खून का दरिया बह रहा, क्या इसमें है तेरी रजा, ऐ मालिक मेरे खुदा, ये बंदा तुझसे कह रहा।
If you can't protest, at least just pray. Our prayers are enough, again is the prey. I wish I could offer you my helping hand. Alas, I'm a victim of an occupied land. Murder machines are being highly respected, and innocent people are being beheaded or arrested. Deporting migrants disclose the stage when innocents are forcibly locked in the cage. We ask the holder of Nobel Peace Prize, they all are dying in front of our eyes. She's bothered about her power and pride. So ki, I think you have lost your mind.
मेरे खुदा, ये बंदा तुझसे कह रहा क्यों रो रही है ये जमीन, क्यों रो रहा है आसमां, क्यों खून का दरिया बह रहा, क्या इसमें है तेरी रजा, ऐ मालिक मेरे खुदा, ये बंदा तुझसे कह रहा।
तो समीन, आपने सुना इनका जो रैप था और साथ साथ आपने देखा होगा तस्वीरें भी साथ, तो मैं आपसे ये पूछूंगी, क्योंकि मेरी कहानी का प्रोग्राम है आमिर, कि कैसे आपने शुरू किया, क्योंकि मैंने जहाँ तक पढ़ा आपके बारे में तो आपने बहुत छोटी उम्र से, टीनेजर थे आप उस वक्त से आपने अपनी रिकॉर्डिंग शुरू की, तो मुख्तसरन हमें बताइए अपनी कहानी।
पहले तो मैं शुक्रिया अदा करना चाहूँगा जो आपने मेरा जो ये सॉन्ग है प्ले किया आपने रेडियो स्टेशन पर, बहुत बहुत शुक्रिया। और रहा बात मेरे म्यूजिक करियर का, मैंने अपना म्यूजिक करियर 2009 में स्टार्ट किया था, ठीक है, और मैंने जब अपना पहला सिंगल ड्रॉप किया था, दिया हुआ था, मीन रिलीज किया था, तब मैं 14 साल का था, एक ग्रुप के साथ जिसका नाम के ड्यूड्स था
जी।
तो पहले स्टार्टिंग में मैं कश्मीर का पहला एक रैपर था जिसने अपना एक एल्बम 2012 में रिलीज किया था ऑनलाइन। तो 2012 तक किसी भी रैपर ने अपना एक एल्बम रिलीज नहीं किया था। तो उसके बाद मैंने और एक एल्बम रिलीज किया 2015 में एनिकडोट ईपी नाम से द राइम मशीन के साथ। तो फिर से मैं पहला कश्मीर का एक रैपर था जिसने अपना एल्बम म्यूजिक सीडी रिलीज किया था मार्केट में। और उसके बाद मैंने एक एल्बम दिया सर्वाइवल नाम से। और अभी मैं और एक एल्बम पे काम कर रहा हूँ मेरे ग्रुपमेट्स के साथ, होस्टियर एंड मैनिमी के साथ। तो
अच्छा, मैं एक बार यहाँ ये कहूँगी, अपने सुनने वालों को बताना चाहूँगी कि हम एक पूरा प्रोग्राम करेंगे, कुछ तो कहिए आप सुनते हैं हर हफ्ते को इसी वक्त, और उसमें मुहर्रम के बाद मैं इंशाल्लाह इनके साथ एक तफसीली प्रोग्राम करूँगी, क्योंकि आमिर इस काबिल हैं, आमिर का काम और आमिर की कहानी दोनों इस काबिल हैं कि उन्हें लोगों तक पहुँचाया जाए। तो चूँकि आज के प्रोग्राम में आमिर हमें कहानी सुना रहे हैं पंजाब खुशाब से, एक गांव से, अब्दुल अज़ीज़ कायम की, जो बहुत पढ़ने के शौकीन थे और उनकी उन्होंने भी एक तरह से आगे चल के आपको उनकी कहानी में पता लगेगा कि अपने गम को उन्होंने अपनी ज़िंदगी की जो महरूमी थी अपनी शायरी में ढाला। तो उनके बाप का इंतकाल हो गया था जब वो छोटे थे, तो इसी तरह आपके वालिद जो हैं उनकी मौत का भी आप पर बहुत असर पड़ा, थोड़ा सा उसके बारे में हमें बताइए।
जब मैं 2014 की बात कर रहा हूँ, मैं अपने ग्रेजुएशन डेज में था, मैं अपनी ग्रेजुएशन कम्प्लीट कर रहा था बैचलर्स इन कॉमर्स। तो उन्हीं दिनों में मेरे वालिद साहब को ग्लियोब्लास्टोमा मल्टीफोर्निया हो गया था, जो कि लास्ट स्टेज है ब्रेन ट्यूमर का
जी।
और जब उनको ये डिजीज हुआ था, ये मतलब बीमारी थी उनको, तो पूरी फैमिली बिखर चुकी थी। कश्मीर ऑलरेडी सैलाब में था, लेकिन उससे पहले ये सैलाब हमारे घर पे आ चुका था, क्योंकि मेरे जो वालिद साहब थे उनकी जो तबीयत है वो बहुत बिगड़ गई थी। तो जब उनकी मतलब जब वो बीमार हो गए, मैं पहले एक अच्छी खासी लाइफ में था, लाइक वो कहते हैं हम लोग किंग साइज लाइफ, मैं किंग साइज लाइफ जी रहा था। लेकिन जब वो बीमार हो गए तो मैंने एक गरीबी वाली लाइफ भी, मतलब क्या कहते हैं उसको हम लोग, टेस्ट कर ली, एक्सपीरियंस कर लिया उस गरीबी वाली लाइफ को भी। क्योंकि जब मेरे वालिद साहब थे तो वो मतलब वो अकेले ही कमा रहे थे, वो घर को चला रहे थे, क्योंकि वो ही खाली एक ऐसे बंदे थे जो घर पे काम करते थे और हम लोगों के लिए जो भी रोजमर्रा की चीजें हैं वो हमारे लिए मतलब उन चीजों का इंतजाम करते थे। तो जब वो बीमार हुए, मैं एक पॉलिटिकल रैपर नहीं था, मैं एक कॉन्शियस रैपर नहीं था, मैं लव सॉन्ग्स करता था, मैं नेचर के रिलेटेड सॉन्ग्स करता था, मतलब मेरे जो गाने थे काफी स्वीट हुआ करते थे, काफी
एंटरटेनिंग,
एक नॉर्मल से सॉन्ग्स हुआ करते थे जो कि हर एक मेन स्ट्रीम रैपर करता है या मेन स्ट्रीम म्यूजिशियन करता है। लेकिन जब वो बीमार हुए तो उनकी सर्जरी हुई, सर्जरी के बाद उनको थेरेपीज देने पड़े थे। तो वो जो थेरेपीज है वो हमने एक गवर्नमेंट इदारे में जिसका नाम सौरा मेडिकल इंस्टीट्यूट है वहां पे उनकी थेरेपीज स्टार्ट करवाई, क्योंकि कश्मीर में सैलाब था, हम कहीं मूव नहीं कर पा रहे थे वहां यहाँ, तो बस वही एक हॉस्पिटल था जहाँ पे ये सब फैसिलिटीज अवेलेबल थी। तो जब हम उनको वहां ले जाते थे, वहां पे काफी सारे गरीब तबके से जो लोग बिलोंग करते वो भी वहां पे हुआ करते थे। तो जो जब एक पेशेंट को थेरेपीज के मतलब वो ट्रीटमेंट में भेजते हैं तो उनको जूस काफी काफी जरूरत होती है उनको जूस की।
अच्छा।
तो जब जब उन पे थेरेपीज डाली जाती है तो डॉक्टर मतलब रिकमेंड करते हैं कि इनको लिक्विड दिया जाए, इनको जूस दिया जाए। तो मेरे वालिद साहब के पास पैसे थे, वो मतलब अफोर्ड कर पाते थे उस चीज को, लाइक जूस को, और वो कंज्यूम कर लेते थे थेरेपीज के बाद। लेकिन मैंने वहां पे कुछ पेशेंट्स देखे जिनके पास बिल्कुल भी पैसे नहीं थे कि वो एक मिनरल वाटर का एक बॉटल खरीद सके और वो कंज्यूम कर सके। मतलब मैंने इतने गरीब लोगों को देखा, तो उन्होंने मुझे इंस्पायर किया, उन्होंने मुझे मोटिवेट किया, और उनकी ही वजह से मैं एक नॉर्मल एक मेन स्ट्रीम रैपर से एक अंडरग्राउंड रैपर बना, एक कॉन्शियस रैपर बना, और मैं उन लोगों के लिए रैप करता गया। और उन मतलब मैं जो भी अर्न करता हूँ या मतलब कोई भी कॉन्सर्ट, मेरे किसी भी कॉन्सर्ट से या किसी भी एल्बम से या किसी भी गाने से जो भी मैं अर्न करता हूँ, मैं अपनी पूरी कोशिश करता हूँ कि मैं उन लोगों में वो चीज, वो जो पैसे हैं उन लोगों को दे सकूँ, उन लोगों को डोनेट कर सकूँ और वो अपनी जो है ट्रीटमेंट जो है वो कंप्लीट कर सके।
तो आमिर बहुत मुझे अच्छे लगते हैं आप जैसे बच्चे जो होते हैं, मतलब मैं तो आपको बच्चा ही कहूँगी, हालांकि आप जो है समझते होंगे कि अब आप बहुत बड़े हो गए, लेकिन ये कि आप वैसे भी छोटे हैं, 23 साल के हैं खाली, और ख़ास तौर पे मैं देखती हूँ कि 23 साल के जो नौजवान होते हैं कितने लापरवाह होते हैं, चीज़ों को कॉन्शियसली लेते भी नहीं किसी चीज़ को, और इस तरह की पोलिटिकल कॉन्शियसनेस होना और इंसानों के बारे में मोहब्बत और हमदर्दी रखना। मैं यहाँ पर एक इनका और अपने जो फादर हैं उनको जो ट्रिब्यूट है ना, आपके वालिद का क्या नाम था?
उनका नाम मोहम्मद इस्माइल था। मेरे जो वालिद थे वो मेरे लिए ऊपर वाले के बाद, अगर कोई मतलब दुनिया में मेरे लिए कोई बंदा इम्पोर्टेंट था, कोई इंसान इम्पोर्टेंट था, वो मेरे पापा थे, वही मेरे मेंटर है। अगर मुझे इंसानियत या बाकी मॉरल वैल्यूज मुझ में अगर है, वो बस मेरे वालिद साहब की वजह से है, और मैं जो भी हूँ बस खाली उनकी वजह से।
बहुत अच्छी बात कही आपने, और शनाज आपको वो थोड़ा सा इन्होंने हमें वीडियो बना के भेजा है और हम आपको वो सुनाते हैं। इनका जो रैप है जो इनके फादर के लिए, ओरिजिनली इन्होंने सिर्फ अपने वालिद की तस्वीर डाली थी, इससे इनकी मोहब्बत और उसका इजहार होता है। मैंने इनसे फरमाइश की कि आप मुझे अपनी फ़ोटोज़ जो हैं और अपने भाई की बचपन की तस्वीरें, अम्मी की तस्वीरें साथ अपने वालिद के, क्योंकि ये पूरा यूनिट जो है ना वो मुकम्मल नहीं होता बच्चों और अम्मी के बगैर, उनके वालिद का भी। तो चलिए हम वो सुनते हैं इनकी आवाज़ में आमिर की, और फिर और बातें करेंगे।
Wake up every morning and I wish to hear your voice. I cry every day, you left me with no choice. Ghosts of gloomy hope were on my goalpost. I lost to daddy when I needed you the most. Craving for rejoice, but I'm draining agony. I'm seeing you fighting with cancer like mutiny. Tumor in your brain killed you brutally. I know whatever happened to you was all destiny. Who will help me in dressing my college uniform? Who will support me in audience while I perform? You are the mind scheme to me like a desert storm. I collect my rubble, but I can't reform. I will never be able to contract how I feel. Only your appearance can help me to heal. I hold the big chest and then hug them tight. Then I pray to God, can I get you back?
Mera khuda hoga juda, socha na tha, jaanu na main kaise hua.
Sense of the joke when I end up a resistance, boing Nancy in ambience, keep me alive. I try my best to hold myself and survive. Seeing late is a suffix, it rips me apart, it shatters my spine and breaks my heart. You left me dead when I was juvenile. I feel like a soldier who's without an arsenal. Who will arm me when I need a protection? Who will call me up and shower in affection even if you left me after your demise? And from the day you were Amy couldn't rise, time heal wounds but pain always stay. Mommy prays for your peace 5 times a day. She weeps in a corner when she misses it a lot. Why you took him away? I'm asking you, God.
बहुत आपका आमिर शुक्रिया अदा करूँगी अपनी फीलिंग्स में, अपनी ज़िंदगी के एक बहुत कीमती हिस्से में हमें शामिल करने का, और आपने जिस तरह मुझे ये भी भेजा वीडियो बना के, और आप ख़ुद भी देखेंगे आपको अच्छा लगेगा, आपके वालिद के साथ जो आपकी बचपन की फ़ोटोज़ हैं। तो जैसे कि मैंने अपने सुनने वालों को बताया कि आमिर के साथ तफसीली बातचीत होगी हमारी। आमिर किस नाम से मारूफ हैं आप कश्मीर में?
आमिर एमी,
आमिर एम
सी एम ई के नाम से।
अच्छा, एम सी एम ई, हाँ, आपका जो वेबसाइट वगैरह मैंने देखा और यूट्यूब पे जो है सब कुछ इसी नाम से। तो आमिर आप हमारे साथ रहिए, मैं चाहूँगी एक और कहानी हम सुना रहे हैं जो कि जैसे कि मैंने बताया कि खुश आपके गांव से है अब्दुल अजीज़ कायम साहब की। अब्दुल अजीज़ कायम को भी हम ले रहे हैं फ़ोन पर और शायद आप उनसे कुछ बातें भी कर सकें। तो चलिए पहले हम सुनते हैं कहानी और फिर उनसे कुछ बात करेंगे।
बिल्कुल।
मेरा नाम अब्दुल अजीज़ कायम है, صوبہ پنجاب کے سرائی علاقے جمالی بلوچاں کا رہائشی ہوں. میری پیدائش ایک چراوے کے جھونپڑے میں ہوئی. میرے امی اور ابو جان گاؤں سے 8 کلومیٹر دور اپنے محل نما جھونپڑے میں آباد تھے، جو ہمارے لیے کسی جنت سے کم نہ تھا. میری امی اور ابو خود ان پڑھ تھے، لیکن انہیں مجھے پڑھانے کا بے حد شوق تھا. میرے ابو صبح گدھی پر سوار ہو کر مجھے گود میں بٹھاتے اور گاؤں کے سکول میں چھوڑ کر واپس اپنی مزدوری پہ چلے جاتے، اور میری چھٹی کے وقت سخت جاڑے کی دھوپ میں مجھے اسکول سے واپس لے جاتے. ہمارے ہاں بچیوں کی تعلیم پر کوئی خاص توجہ نہیں دی جاتی تھی اور لڑکیوں کی تعلیم اتنی نہیں دلوائی جاتی تھی، لیکن میرے والدین کو ہمیں پڑھانے کا بے حد شوق تھا. میں سب سے بڑا تھا، باقی بہن بھائی بہت چھوٹے تھے، تو اس وقت صرف میں ہی پڑھتا تھا. میرے والد بیسک قرآن کی تعلیم سے بھی ناآشنا تھے. میری والدہ نے ہماری پرورش کی، ہماری والدہ نے ہی ہمیں، مطلب مجھے سکول بھیجنے کے لیے والد کو بڑی مشکل سے رضامند کیا کہ ہم نے اپنے بچوں کو جہاں تک ممکن ہے پڑھانا ہے. اسی کے سہارے تو ہم چل رہے ہیں، ماں کے علاوہ تو ہمارا جہان ہی کوئی نہیں ہے. لیکن ایک والد کی جو آپ میں ایک سرپرستی، ایک دست شفقت یا ایک جو سایہ ہوتا ہے، دونوں کا اپنا اپنی جگہ ایک مقدم مقام ہے. ہماری ماں کا جو ایک کردار یہ کہ اپنے محدود وسائل میں رہتے ہوئے ہمیں بنیادی تعلیم سے آگاہ کیا، دینی تعلیم سے آگاہ کیا. خود ماشاءاللہ نماز پڑھتی ہیں، ہمیں قرآن سکھایا، نماز سکھائی، اور مطلب سکول کا راستہ دکھایا. سکول میں پڑھائی کے ساتھ ساتھ بزم ادب میں شوق سے حصہ لیتا اور ادبی مقابلوں میں ہمیشہ کوئی نہ کوئی پوزیشن لیتا، جس سے خوش ہو کر سکول کے ماسٹر صاحب مجھے 5 روپے بطور انعام دیتے، اور وہی دن میرا عید کا دن ہوتا. مجھے اچھی طرح یاد ہے کہ میرے ابو کے پاس میٹرک جماعت کے لیے داخلہ فیس کی رقم نہ تھی. انہوں نے اپنے ایک ماں مہربان دوست سے بڑی منت سماجت کے ساتھ ادھار لے کر میری فیس ادا کی. ان کی بڑی خواہش تھی کہ میں کسی طرح 10 جماعت پاس کر لوں. آج بھی ہمارے علاقے میں 10 جماعت پاس کرنا ہی سب سے اعلیٰ تعلیم سمجھا جاتا ہے. اللہ پاک کے کرم سے میں نے میٹرک کا امتحان پاس کر لیا. ساتھ ساتھ بورڈ کے ادبی مقابلہ جات میں مشاعرہ نظم کے ایک مقابلہ میں سرکودہ بورڈ میں 2ری پوزیشن حاصل کی، جس کے اعزاز میں مجھے ادبی سند فضیلت سے نوازا گیا. میری خواہش تھی کہ آگے پڑھ کر صحافت و ادب کی تعلیم حاصل کروں، لیکن شومی قسمت کہوں یا غربت آڑے آئی کہ میں تعلیم کو جاری نہ رکھ سکا اور نوکری کی تلاش شروع کر دی. ایک سرکاری ادارے میں کنٹریکٹ کی بنیاد پر ذریعہ روزگار مل گیا. میں نے کام کے ساتھ ساتھ پرائیویٹ 12 جماعت کا امتحان پاس کیا. وقت تیزی سے گزرنے لگا. ضروریات زندگی کی زیادتی اور مالی وسائل کا عدم توازن حسب سابق برقرار رہا. میری ابو جان اور امی جان نے بڑی سخت محنت مزدوری کے ساتھ تھوڑی سی جگہ خریدی، اور اپنا کچا سا گھر زیر تعمیر ہی تھا کہ میرے ابو جان کو کینسر جیسے موذی مرض نے گھیر لیا، اور چند لمحوں کی خوشیاں ہمیشہ کے لیے اسودگیوں اور پریشانیوں میں بدل گئیں. ہمارے پاس اتنے وسائل نہ تھے کہ ہم ان کا مہنگے سے مہنگا علاج کروا پاتے. کینسر کے ایک مفت علاج کے نام پر بنے اسپتال میں ڈاکٹر نے علاج کے لیے بھی بھاری رقم کا مطالبہ کیا، جو کہ ہماری دسترس سے باہر تھا. اسی اثنا میں میرے والد اپنے مرض سے لڑتے لڑتے ایک دن مجھے، میری والدہ اور چھوٹی بہن بھائیوں کو اللہ کے سپرد کیا اور ہمیشہ کے لیے ہمیں چھوڑ کر چلے گئے. اسی دوران مجھے ملازمت سے بھی فارغ کر دیا گیا. وہ دن میرے لیے ایسا تھا کہ جیسے میری دنیا ہی الٹ گئی ہو، لیکن اللہ نے حوصلہ دیا اور میں نے ہمت نہ ہاری. مشکلات، وسائل اور بے سہارگی کا بوجھ لیے نئے سرے سے زندگی کی تیز رفتار گاڑی کو چلانا شروع کر دیا، اور ابھی تک در بدر کی مسافتوں میں رخت سفر جاری ہے. گھر کا اکلوتا کا فیل ہونے کی وجہ سے اکثر نوبت فاقوں کی رہتی ہے. والدہ بلڈ پریشر اور شوگر کی مریضہ ہیں، لیکن میرے وسائل ان کے علاج کو ناکافی ہیں. چھوٹی بہن سکول پڑھتی ہے، اسکول پڑھانے کا بے حد شوق ہے، لیکن جو جو اخراجات پڑھتے جاتے ہیں میرے وسائل کے لیے مشکل ہوتا جاتا ہے. دوسری چھوٹی بہن جو کہ پچھلے 2 ماہ سے ڈپریشن کی وجہ سے ذہنی توازن کھو بیٹھی ہے، اکثر بے ہوشی میں رہتی ہے، اور میرے پاس اس کے علاج کے لیے وسائل دستیاب نہیں، جبکہ گاؤں میں ذہنی امراض کے ڈاکٹر کی سہولت نہیں. چھوٹی بہن بیمار ہے، اس کی وجہ سے تھوڑی پریشانی ہوئی تو پھر واپس نہیں جا سکا میں، جاب نہیں ہے میرے پاس، گھر بس اللہ کے نام پہ چل رہا ہے. کبھی مشکلات اور تنگی حالات سے مایوسی نہیں ہوئی. دنیا دار الاسباب ہے اور اللہ کریم مسبب الاسباب ہے، لیکن انسان پہ ایسا وقت ضرور آتا ہے کہ وہ حالات کا مقابلہ کرتے کرتے ایک دن تھک ضرور جاتا ہے اور بے ساختہ اپنے رب سے کچھ اس طرح نوع کنا ہوتا ہے کہ نہیں ہوں میں امتحان کے قابل، کرم کا اپنے ظہور کر دے، نہیں ہوں میں امتحان کے قابل، کرم کا اپنے ظہور کر دے، اے میرے مولا میں تھک چکا ہوں، تو میری ظلمت میں نور بھر دے. والسلام.
تو کہانی آپ نے سنی جو ہمارے ایک اور کہانی کار عبدالعزیز قائم سنا رہے تھے. عبدالعزیز آپ ہمارے ساتھ ہیں، آواز آ رہی ہے؟
جی ابھی میں آپ کے ساتھ ہوں، آواز آ رہی ہے.
آپ نے اس سے پہلے بھی پروگرام اگر سنا ہوگا تو آپ کو پتا ہوگا کہ کشمیر سے عامر ہمارے ساتھ ہیں، سری نگر سے. عامر کی اور آپ کی کہانی میں، دونوں کی کہانیوں میں ایک بات مشترک ہے، آپ دونوں کی جو ایک تخلیق، اندر کے تخلیقی صلاحیتیں وہ اس کے بعد سامنے آئیں جب آپ کو ایک محرومی کا سامنا ہوا، آپ ان کے بھی والد کا انتقال ہوا، آپ کے بھی والد کا، لیکن یہ کہ کیونکہ آپ دونوں کے حالات مختلف تھے تو شاید زندگیاں آپ دونوں کی اس لیے مختلف ہیں. عامر کیسی لگی آپ کو ان کی کہانی؟ عامر
ہلو
جی، کیسی لگی آپ کو ان کی کہانی؟ اچھا، میرا خیال ہے عامر کو شاید آواز نہیں آ رہی، لیکن میں آپ سے تعارف کروا دوں. عبدالعزیز ہمارے ساتھ بہت اچھے ایک مہمان ہیں، ان کا نام ہے محمد نظیف صاحب، اور یہ سائیکالوجسٹ ہیں جو لاہور میں دو سینٹرز چلاتے ہیں پناہ کے نام سے. تو ان کی ایک پوری ٹیم ہے جس میں ڈاکٹرز بھی شامل ہیں اور سائیکیٹرسٹ بھی ہیں، تو ان سے میں نے بات کی تھی اور یہ تیار ہیں آپ کی بہن کو دیکھنے کے لیے، ان کا علاج کرنے پہ. ہم نظیف صاحب کو لیتے ہیں، اپنے ساتھ بات چیت میں شامل کرتے ہیں اور ہم انہیں سے پوچھیں گے. جی السلام علیکم نظیف.
جی السلام علیکم. جی
کیسے ہیں بھیا؟ بہت میرا بالکل ٹھیک حال ہے.
جی آئی ایم فائن. جی اور میں نے ابھی یہ
جی
سنی ہے اور اس طرح ہم ابھی تک تقریباً آئی ہیو ہر تھاؤزینڈ اسٹوریز جسٹ لائک دیٹ. اور ہمارے ملک میں، پاکستان میں اس وقت جو سچویشن چل رہی ہے
جی،
اس میں مینٹل ڈس آرڈر کی اور ڈرگ ابیوز کی، یہ اس قدر زیادہ پینفل ہو چکی ہے کہ کوئی بھی گھرانہ اس سے محفوظ نہیں ہے. اب اگر ہم فگرز کو لیں تو پاکستان کی آبادی اس وقت اراؤنڈ 20 کروڑ کے قریب ہے، اور اس
آپ کی آواز کٹ رہی ہے نظیف، آپ کی آواز بیچ میں سے کٹ رہی ہے. میں یہاں یہ آواز کٹ رہی ہے، میں یہ سوال پوچھوں گی کہ ڈپریشن کے خاص طور پہ جو ینگ ہیں، جیسے کہ ان کی بہن ایک ٹین ایجر ہے، تو اس طرح کے عمر میں کتنے ڈپریشن کے کیسز آپ نے دیکھے؟
دیکھیں اپنا ڈپریشن جو ہے وہ ایک ایسی کامن چیز بن چکی ہے کہ لوگ سیلف میڈیکیشن کے اوپر آ گئے ہیں. جب چیزیں، کیونکہ لوگ جو ہیں وہ ڈاکٹرز جو سائیکیٹرسٹ ہیں ان کو افورڈ کر نہیں سکتے. ٹھیک ہے، ڈپریشن کا تو ایک لفظ اتنا کامن ہو گیا ہے، illiterate بھی ہے وہ بھی سمجھتا ہے کہ جی مجھے ڈپریشن ہے، اور وہ اس کو لیتے ہوئے وہ سیلف میڈیکیشن پہ آ جاتا ہے. وہ سیدھا میڈیکل اسٹور پہ جاتا ہے اور جا کے کہتا ہے جی کہ مجھے نیند کی دوائی دے دیں، کیونکہ وہ سمجھتے ہیں کہ اس کا علاج صرف یہ ہے کہ ہم بس سو جائیں، ہمیں نیند آ جائے. اور اس کے بعد ہم لوگوں نے اس کام کو آگے بڑھایا. لاہور میں فیمیل سینٹرز جو تھے، ٹریٹمنٹ سینٹرز، وہ بالکل نہ ہونے کے برابر تھے. اس وقت لاہور میں اراؤنڈ 40 ریہیبس کام کر رہے ہیں، جن میں اب ڈفرینٹ.
اچھا میں تھوڑا سا آپ سے کہوں گی نجیب کہ ہمارے پاس کیونکہ وقت کم ہے تو ہم آپ کے اس پہ سینٹر پہ تفصیل سے بات کریں گے جب یہ دکھا دیں گے، لیکن میں ان کو نجیب بتانا چاہتی ہوں کہ جب میری آپ سے بات ہوئی تو آپ نے کہا ہے کہ یہ اپنی بہن کو لے کر آئیں آپ کے پاس.
جی جی پلیز دیکھیں ہم لوگ آلریڈی پہ ریہیب چلا رہے ہیں اور ہم لوگ سیلف ہیلپ پہ یہ کام کر رہے ہیں. ان کی بہن کا جو مسئلہ ہے وہ دس از ناٹ بگ پرابلم فار اس, ہمارے لیے کوئی مسئلہ نہیں ہے, وہ ہمارے بچوں کی طرح ہے. ہم لوگ اپنے, ہمارا ایک فیمیل سینٹر ہے وہ وال سٹی میں ہے اور ایک ہمارا دوسرا سینٹر ہے وہ ریواز گارڈن میں ہے. اور جو اپنا فیمیل سینٹر ہے وہاں پہ ہمارے پاس ینگ ٹین ایجر گروپ سے لے کے اپنا 30 ایئرس تک کے اپنا جو فیمیلز ہیں وہ ہمارے پاس اس وقت.
تو یہ آ سکتے ہیں پھر آپ کے پاس اپنی بہن کو لے کر, میں ان کو پتہ دے دوں آپ کا؟
جی یہ ایڈریس ہمارا ہے جی, اپنا 77 نسبت روڈ.
اچھا ٹھیک ہے.
ہاں جی, اور
تو میں یہاں بتا دوں ان کو, عبدالعزیز کو بتا دوں کہ عزیز آپ تو لاہور میں کام کرتے رہے تو آپ کے لیے مشکل نہیں ہوگا لاہور میں کوئی پتہ تلاش کرنا, اور نظیف صاحب نے ہم سے وعدہ کیا ہے کہ آپ کی بہن کا تمام رہنے کے اور دیکھ بھال کے اخراجات جو ہیں وہ ان کا ادارہ اٹھائے گا, تو آپ ضرور لے کے جائیے گا اور آپ کے آنے جانے کا بندوبست بھی ہم ضرور کر دیں گے. ٹھیک ہے. اور عامر ہمارے ساتھ ہیں, مجھے عامر کی آواز نہیں آ رہی. عامر آپ کو, آپ مجھے سن سکتے ہیں؟
جی.
اچھا میں کچھ فیس بک کے پیغامات پہلے پڑھنا چاہتی ہوں اور توصیف شوقی ہمارے ساتھ ان صاحب کی بات بھی کرواؤں گی. لیکن ساجوال آکاش نے لکھا ہے کہ آپ کے لیے عامر کہ آپ بہت خوبصورت شخصیت ہیں اپنی مورل ویلیوز کی وجہ سے, یہ ضرور آپ کو سنتے ہوں گے وہیں کے ہیں گے. اور میر رحمت نے بھی کشمیر سے لکھا ہے کہ آپ جو کشمیر کی ہاف ویڈوز ہیں ان کے بارے میں کوئی ریپ ضرور لکھیے گا. تو یہ فرمائش میں نے آپ کو پہنچا دی. اس کے علاوہ پیرزادہ عارف, سلطان رحمان, احمد سراج چودھری, خلیل عباسی, عاشق خاص خیلی, قیصر فاروق, ظریف احمد, حماد اسلم, عرفان اللہ عرفان, آفتاب طاہر, بلال احمد, عبدالجمال, صلاح الدین, نکھل داس, سلیم علی منحاس, شعیب حسن نہالکا, اور تانترے اشواق, عمران شکیل, اور بہت سے نام اور بھی ہیں جو میں بعد میں پڑھوں گی. تو ان سب نے آپ دونوں کی کہانیوں کی تعریف کی ہے, آپ دونوں کو کہا ہے کہ وہ محسوس کر سکتے ہیں آپ کے جو جذبات ہیں, اور بہت آپ کو محبت سے دونوں کو خوش آمدید کہا ہے, یعنی عزیز کو اور عامر دونوں کو. تو نظیف آپ ہیں ہمارے ساتھ موجود؟ آپ کو آواز آ رہی ہے میری؟ تو بہرحال نظیف مجھے معلوم نہیں, ان کا فون بار بار کٹ بھی رہا تھا, شاید ان کا فون کٹ گیا. لیکن عزیز اب آپ سمجھ گئے ہیں کہ آپ کو بہن کو لے کے جانا ہے اور آنے جانے کا بندوبست ہم کر دیں گے, اس سے پہلے آپ مجھ سے بات کیجیے گا تاکہ میں انہیں تاریخ بتا سکوں کہ کس تاریخ کو آپ وہاں پہنچیں گے. ٹھیک ہے عزیز؟ مجھے لگتا ہے اب عزیز کو آواز نہیں آ رہی, ہماری کچھ ہماری لائنز میں گڑبڑ ہے یا جو بھی ہے مجھے معلوم نہیں, لیکن ان کو غالب آواز نہیں آ رہی. تو عامر آپ یہ جو ہاف ویڈوز والا ہے آپ کا ہے کوئی ریپ یا آپ لکھیں گے؟ اچھا آپ بھی ہیں عزیز لائن پہ؟ اچھا تو عزیز کیونکہ آپ کو مجھے, اچھا تو آپ کو مجھے بس یہ ہے کہ میں آپ سے پروگرام کے بعد فون پہ بات کروں گی اور اس کے بعد ہم طے کر لیں گے کہ کس دن آپ جا سکتے ہیں. میں نظیف کو فون کر کے بتا دوں گی جو کہ سائیکالوجسٹ ہیں اور ان کا سینٹر ہے, اور آپ فکر نہیں کیجیے گا, آپ لے جا سکتے ہیں نا بہن کو لاہور؟
جی لے تو جا سکتے ہیں, لیکن ابھی بتاؤں کہ ہمارے پاس آج تیسرا دن ہے, بہن کو 2 مہینے ہونے والے ہیں اور آج ہمارے پاس تیسرا دن ہے کہ 1 روپیہ تک نہیں ہے.
نہیں نہیں آپ فکر نہ کریں عزیز, آپ فکر نہ کریں, یہ ہم سب بندوبست کر دیں گے آپ کے لیے. ٹھیک ہے, یہ میں نے بتایا تھا, شاید آپ کو آواز نہیں آ رہی تھی, مجھے اندازہ ہے کہ اس وقت آپ کی جاب بھی ختم ہو گئی ہے, اور ہو سکتا ہے کہ جب آپ نظیف کے پاس جائیں تو ان کے کافی لوگوں کو جانتے ہیں تو وہ کچھ نہ کچھ آپ کے لیے بندوبست بھی کر سکیں. اب کوشش کریں گے کہ ہم آپ کے بہت سارے مسائل حل کر سکیں. اور کچھ اور کہنا چاہتے ہیں؟
بس اللہ پاک خوش رکھے تمام VOA کی ٹیم کو اور سننے والوں کو میری طرف سے سلام, اور بحثیت پاکستانی اور بحثیت مسلمان کے دنیا دار الاسباب ہے اور اللہ ہی مسبب الاسباب ہے, اور ہمارے پاکستان کے ایک, یہ میری ایک کہانی نہیں ہے, یہ کہانی تقریباً
بالکل آپ نے درست آپ نے کہا عزیز, بالکل جی جی بالکل کام آنا چاہیے, آپ نے درست کہا. اور آپ نے اندازہ کیا ہوگا نظیف کے آنے سے, آپ کو اندازہ ہوا ہوگا کہ لوگ کام آتے ہیں اور لوگ ایک دوسرے کے لیے کچھ نہ کچھ کرنے کی کوشش کرتے ہیں. تو میں عامر ایم سی عامر بہت شکریہ ادا کروں گی آپ کا کہ آپ پروگرام میں آئے اور آپ نے اتنے اچھی اپنے ریپس ہمیں سنائے اور آئندہ پروگرام میں ہم مزید چیزیں شامل کریں گے. اور عبدالعزیز آپ سے درخواست ہے کہ ضرور لاہور لے کے جائیں, اور نظیف کا خاص طور سے شکریہ. تو اس کے ساتھ ہی میں اجازت چاہوں گی پروگرام ختم کرنے کی. آئندہ ہفتے آپ سے دوبارہ ملاقات ہوگی. شہناز عزیز کی جانب سے آپ سب کو خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.